الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إليه يصعد الكلم الطيب والعمل الصالح يرفعه سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. شریعت کی نظر میں نجاست دو طرح کی ہوتی ہے, ایک کو کہتے ہیں نجاست حقیقی اور ایک کو کہتے ہیں نجاست حکمی. نجاست حقیقی تو وہ ہوئی جو حقیقت میں نجس ہے, جیسے پیشاب پخانہ ہوا, یہ نجاست حقیقی کہلاتی ہے. اور نجاست حکمی وہ ہے جو حکم خدا کی وجہ سے نجس ہے, جیسے مشرک نجس ہوتا ہے. اللہ تعالیٰ نے قرآن مجید میں فرما دیا انما المشرکون نجسن, مشرک نجس ہوتے ہیں. اب وہ 70 دفعہ بھی غسل کر لے تو بھی نجس ہے, کیونکہ حکم خدا ہے. اسی طرح کوئی بندہ ہو جس پر غسل فرض ہے, حالت جنابت میں ہے, اس نے غسل نہیں کیا, وہ غسل نہ کرے, ویسے پانی سے اپنے جسم کو صاف کر لے, تو جسم صاف تو اس کا ہو گیا لیکن ہے ابھی بھی وہ ناپاک. اور یہ نجاست حکمی ہے جس کی وجہ سے ناپاک ہے. ایسا جنبی شخص مسجد میں داخل نہیں ہو سکتا, نہ قرآن پاک کو پکڑ سکتا ہے. تو نجاست حقیقی اور نجاست حکمی دو طرح کی نجاست. اگر آپ پانی ایک گلاس میں ڈالیں اور اس کو رکھ دیں, پھر آپ ایک ہفتے کے بعد اس کو آ کر اگر دیکھیں گے تو پانی آپ کو جیسا تھا ویسا ہی ملے گا. آپ جیسا اس کو رکھ کے گئے تھے گلاس میں ویسا ہی ملے گا. آپ اسے استعمال کر سکتے ہیں, پی سکتے ہیں. لیکن اگر آپ دودھ آپ رکھ کے جائیں تو دوسرے دن دودھ پھٹ جائے گا, بو آ جائے گی, خراب ہو جائے گا. وجہ کیا ہے؟ وجہ یہ ہے کہ پانی کے اندر ایسا بیکٹیریا نہیں تھا جو اس کو خراب کرتا, دودھ کے اندر بیکٹیریا تھا جس نے اس کو خراب کر دیا. اس لیے کھانے خراب ہو جاتے ہیں. اور گرمی کے موسم میں پلاؤ تو بہت جلدی خراب ہوتا ہے. لوگ صبح کے وقت پکا کے کچھ کھا لیتے ہیں, پھر کہتے ہیں شام کو کھائیں گے, اور شام تک اس میں بو آ چکی ہوتی ہے. کیوں؟ کہ اس کھانے میں ایسا بیکٹیریا تھا جس نے اس میں بو پیدا کر دی, اس کو خراب کر دیا. آپ کے پاس گڑ ہے, آپ اس کو ایک سال تک بند رکھیں کسی برتن میں, ایک سال کے بعد جیسا تھا ویسے کا ویسا ہوگا. اس لیے کہ اس میں وہ خراب کرنے والا بیکٹیریا ہے ہی نہیں, تو ایک سال تک اس کو کچھ نہیں ہوا. باقی چیزیں ہوں تو بس صبح رکھو تو شام خراب, شام رکھو تو صبح خراب. ایک مرتبہ امریکہ میں نے بیان کیا موت کے عنوان پہ, اور اس میں ایک واقعہ سنایا جو حضرت شیخ الحدیث مولانا زکریا رحمۃ اللہ علیہ نے لکھا ہے اپنی کتاب میں, کہ عمر بن عبدالعزیز رحمۃ اللہ علیہ جا رہے تھے جنازے میں, ایک قبر کے پاس کھڑے ہو کے رونے لگ گئے. لوگوں نے کہا حضرت آپ تو جنازے کے ولی ہیں, آپ پیچھے رہ گئے تو پھر جنازہ کیسے ہوگا؟ تو فرمانے لگے کہ میں قبر کے پاس سے گزر رہا تھا، قبر نے مجھ سے ہم کلامی کی. عبدالعزیز، عمر بن عبدالعزیز، مجھ سے کیوں نہیں پوچھتے کہ جو بندہ قبر میں آتا ہے میں اس کے ساتھ کیا کرتی ہوں؟ تو میں نے کہا مجھے بتاؤ. تو قبر نے کہا کہ میں، میرے اندر جو بندہ آتا ہے اس کے جسم گل جاتا ہے، کیڑے پڑ جاتے ہیں، پورے جسم کو کے گوشت کو کیڑے کھا جاتے ہیں اور ہڈیاں بچ جاتی ہیں اور وہ بھی بوسیدہ ہو جاتی ہیں، آخر کے اوپر صرف ریڑھ کی ہڈی بچتی ہے. جب میں نے بیان ختم کیا تو ایک ڈاکٹر صاحب مجھے آ کے ملے، کہنے لگے جی کہ میں پاکستانی ہوں لیکن یہاں پہ ایک بڑا ڈاکٹر سمجھا جاتا ہوں، میں اپنے فن میں بڑا ماہر ہوں. امریکہ کے جو اوپر کے 20 ڈاکٹر ہیں ان میں میرا بھی نام ہے. امریکہ کے اوپر کے 20 ڈاکٹروں میں ہونا بڑی بات ہے، اس کا مطلب ہے واقعی وہ اپنے فن میں بڑا ماہر تھا. پھر مجھے کہنے لگا جی آپ نے یہ ایک واقعہ سنایا ہے. کہاں سنایا ہے؟ کہنے لگا آپ نے کہاں پڑھا؟ میں نے کہا کتاب میں پڑھا ہے. کہنے لگا جی آپ اگر مجھے ایک گھنٹہ دینا تو میں آپ کو یہ سب کچھ آنکھوں سے دکھا سکتا ہوں. میں بڑا حیران ہوا، آپ آنکھوں سے دکھا سکتے ہیں؟ کہنے لگے ہاں. میں نے کہا میں اپنے وقت فارغ کر لیتا ہوں. اس نے کہا جی کہ فلاں فلاں دن تو میں مصروف ہوں، میرا آپریشن ہے فلاں ہے، اور اس دن میری چھٹی ہے، تو میں آپ کو اتنے بجے آ کے گھر سے لے لوں گا اور لے جاؤں گا. میں نے کہا بہت اچھا. خیر وہ اس دن آئے اور مجھے گاڑی میں بٹھا کے لے گئے. وہاں پر ایک میوزیم ہے، اس کا نام ہے نیچرل ہسٹری میوزیم. تو اندر جاتے جاتے وہ پھر ایک ایسے سیکشن میں مجھے لے گئے جو ممیز کا سیکشن تھا. ممیز کہتے ہیں لاش کو کیمیکل لگا کے رکھ لینا جس سے کہ وہ لاش پھر خراب نہیں ہوتی، جیسے فرعون کی لاش کو اب رکھا ہوا ہے، ہنود شدہ لاش، اس کو انگلش میں ممیز کہتے ہیں. وہاں لے گئے. وہاں میں نے دیکھا کہ شیشے کے کمرے بنے ہوئے تھے، چھوٹے 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 چھوٹے. پہلے کمرے کے باہر لکھا ہوا تھا کہ جب کوئی انسان مرتا ہے تو اس کی یہ حالت ہوتی ہے. اندر گئے تو ایک انگریز کی بالکل ننگی لاش پڑی ہوئی تھی. جیسے انسان مرتا ہے انہوں نے اس کو اسی حال میں رکھا ہوا تھا. پھر دوسرے حصے میں گئے تو لکھا ہوا تھا کہ یہ بندہ مرا اور ہم نے اس کو اتنے دن قبر میں رکھا، دن بھی لکھے ہوئے تھے، اور اتنے دنوں کے بعد جب ہم نے نکالا تو جس حال میں اس کو پایا اسی طرح اس کو کیمیکل لگا کے ہم نے یہاں رکھ دیا. اس کمرے کے اندر جب گئے تو میں نے دیکھا کہ اسی طرح ایک انگریز لیٹا ہوا ہے، اس کا باقی سارا حصہ ٹھیک ہے، صرف اس کی آنکھیں جو ہیں نا ان کے اندر کیڑے پڑے ہوئے ہیں اور وہ کیڑے نظر بھی آ رہے ہیں. انہوں نے اسی طرح کیڑوں کو بھی ساتھ کیمیکل کے لگا کے رکھا ہوا. انہوں نے کہا کہ جب بندہ مرتا ہے تو قبر میں جا کے سب سے پہلے آنکھوں میں کیڑے پڑتے ہیں، وہ نگاہیں جو ہوس بھری دوسروں کے چہروں پہ ڈالتا ہے، جو بد نظری کرتا ہے بندہ، جو بد نگاہی کرتا ہے، اس کو بھی دیکھا اس کو بھی دیکھا. اللہ تعالیٰ قبر میں سب سے پہلے انہی آنکھوں میں کیڑے ڈالتے ہیں. پھر تیسرے کمرے میں داخل ہوئے تو اس بندے کی آنکھوں میں بھی کیڑے تھے پڑے ہوئے، اور اس کے منہ میں بھی کیڑے پڑ گئے تھے، اور ان کیڑوں نے ان کے ہونٹوں کو کھا لیا تھا. تو اس کی بتیسی جیسے مری بکری کے دانت نظر آتے ہیں، اس بندے کے دانت اس طرح نظر آ رہے تھے. وہ زبان جو اللہ ہی کا دیا کھاتی ہے اور اللہ کے شکوے کرتی ہے، پھر اللہ تعالیٰ اس میں کیڑے ڈالتے ہیں، جو کیڑے اس زبان کو کھا جاتے ہیں، ہونٹوں کو کھا جاتے ہیں، اور بس دونوں دانت نظر آ رہے تھے جیسے بکری کے دانت ہوتے ہیں. پھر تیسرے سیکشن میں گئے، تیسرے کمرے میں، اس میں زیادہ دنوں کے بعد لاش کو نکالا تھا، تو وہاں آنکھوں میں بھی کیڑے تھے، منہ بھی کیڑے تھے، اور پیٹ جو تھا نا وہ ایک پیالے کی طرح بنا ہوا تھا، ایسے ابھرا ہوا نہیں تھا، بلکہ اس کے اندر کیڑے پڑ چکے تھے، اور جیسے پیالے کے اندر پلاؤ پڑا ہوتا ہے نا، بالکل اس کا پیٹ ایسے لگتا تھا کہ کیڑوں کے پلاؤ سے بھرا ہوا ہے، پیٹ میں کیڑے پڑ جاتے ہیں. اب وہ کیڑے بڑھنے شروع ہو گئے اور انہوں نے جسم کے باقی گوشت کو بھی کھانا شروع کر دیا. کرتے کرتے آخر پر جب ہم گئے تو وہاں صرف ہڈیوں کا ڈھانچہ پڑا ہوا تھا، سارے گوشت کو کیڑوں نے کھا لیا. انہوں نے لکھا کہ اتنے دنوں کے بعد جسم کو کیڑے کھا جاتے ہیں، گوشت کا نام نشان نہیں رہتا. تو بڑی عبرت ہوئی کہ اے انسان، تو جو اپنے آپ کو پالتا پھر رہا ہے نا، یہ کیڑوں کی غذا بڑھاتا پھر رہا ہے. معاملہ عجیب ہے کہ جو لوگ پاکیزہ زندگی گزارتے ہیں، تقوی و طہارت کی زندگی گزارتے ہیں، ان کے جسم قبر میں سلامت رہتے ہیں. حدیث پاک میں ہے کہ انبیاء کے جسم قبر میں سلامت ہوتے ہیں، حدیث سے ثابت ہے. اللہ نے حریم زمین کے اوپر حرام کر دیا ہے کہ وہ انبیاء کے جسم کو نہیں کھا سکتی، تو یہ حدیث پاک سے ثابت ہے. اور واقعات بتاتے ہیں کہ اولیاء اللہ کے جسم بھی سلامت ہوتے ہیں، شہداء کے جسم بھی سلامت ہوتے ہیں، واقعات بتاتے ہیں. چنانچہ ہمارے بچپن کا واقعہ ہے، عراق میں بغداد میں ایک جگہ تھی جہاں پر دو صحابہ تھے جن کی قبریں تھیں، اور پانی ادھر کو آ گیا تھا دریا کا، اور وہ قبریں گر رہی تھی. تو اس زمانے میں پھر ملکی سطح پہ انہوں نے ان قبروں کو کھولا اور ان کو ایک جگہ سے دوسری جگہ منتقل کیا. تو ہم سرمت کی ایج کے چھوٹے بچے تھے، ہم سنتے تھے کہ ہزاروں لوگ وہاں ان کو دیکھنے کے لیے گئے، اور ان حضرات کے جسم پہ جہاں زخم تھے ابھی بھی خون ان میں تازہ تھا، ٹپک رہا تھا، ایسے لگتا تھا ابھی زخم لگایا. تو واقعات سے پتہ چلتا ہے کہ شہداء اور اولیاء کے جسم بھی قبر میں سلامت رہتے ہیں. ایک دفعہ جہاں جھنگ میں سیلاب آ گیا تھا اور شہر کے اندر پانی آ گیا تھا، 1973 یا 4 کی بات ہے، تو ایک قبرستان ہے شہر کے قریب، اس میں بھی پانی داخل ہو گیا تھا. تو ہم نے سنا کہ وہاں ایک قبر تھی جو کھل گئی، اور اس قبر کے اندر ایک بندہ لیٹا ہوا تھا جس کا کفن بھی میلا نہیں ہوا تھا. تو پورے شہر میں یہ خبر چلی، تو میں بھی اپنے بھائی کے ساتھ جانے کو تیار ہو گیا، مگر میرے والد صاحب نے مجھے منع کر دیا. بس ہم گھر سے نکلنے ہی والے تھے، انہوں نے پوچھ لیا کہاں جا رہے ہو بڑے بھائی سے، ان کا وہاں قبرستان میں جا رہے ہیں، سنے قبر کھلی ہے اور کفن بھی میلا نہیں ہوا. تو والد صاحب نے مجھے منع کر دیا، کہنے لگے کہ تم پڑھنے والے طالب علم ہو اور تمہارا امتحان قریب ہے، تمہارے دل پہ کوئی اثر ہو گیا تو پھر تم پڑھائی نہیں کرو گے، تو تم نہ جاؤ، ہم تمہیں بتا دیں گے، ہم جا کے دیکھ کے آتے ہیں. تو بھائی اور والد صاحب گئے اور دیکھ کے آئے، اور انہوں نے پھر آ کے بتایا کہ اتنا اس کا قد تھا اور اس کا کفن بھی میلا نہیں ہوا تھا، جسم کو تو کیا کچھ ہونا، کفن بھی میلا نہیں ہوا. اب یہ دیکھیں کہ جو لوگ کافر ہیں उनके जिस्म में कीड़े पड़ जाते हैं। बल्कि स्वीडन में एक साहब कहने लगे कि हमारा एक पड़ोसी था, अंग्रेज था, उसकी औलाद मर गई थी, बीवी भी फौत हो गई, तो अकेला रहता था। तो शाम को कभी कभी वो बाहर निकल के घर से कुर्सी पे बैठ जाता था और आने जाने वाले का चेहरा देखता रहता था बस। तो वो मेजबान मुझे कहने लगा कि मेरी बीवी जब भी उस बंदे को देखती ना, वो कहती इस बुड्ढे ने मर जाना है और किसी को इसके मरने का पता भी नहीं चलना। कहने लगे मैं अपनी बीवी को कई दफा मना करता कि तुम ऐसी बात मत करो, वो बाज नहीं आती थी। जब बूढ़े को बैठे हुए देखती वो कहती इस बूढ़े ने किसी दिन मर जाना है और इसके मरने का पता भी नहीं चलना। एक दफा हम पाकिस्तान 2 महीने के लिए चले गए, बच्चों को छुट्टियां थी। तो 2 महीने के बाद जब वापस आए तो कहने लगे कि हम अपने घर दाखिल होने चाहते थे। तो मैं तो रास्ते के इस तरफ चल रहा था, मेरी बीवी जो गुजरी ना, वो गुजरते हुए उस अंग्रेज के दरवाजे के करीब से होके गुजरी, तो उसको बू आई। तो उसने कहा ओ लगता है वो मर गया और उसके घर से बू आ रही है। मैंने कहा कि क्या तुम्हें मुसीबत पड़ी हुई है, तुम इस बुड्ढे के पीछे ही पड़ी हुई हो। उसने कहा उसके घर से बू आ रही है, मुझे लगता है वो मर गया। कहता है कि मैं करीब गया तो मुझे वाकई मुझे भी दरवाजे के करीब से बड़ी बू आई। कहते हैं हमने पुलिस को फोन किया, पुलिस वाला आया, उसने आके दरवाजा खुलवाया, तोड़ा। कहने लगे जो उसने दरवाजा खोला पूरे घर के अंदर कीड़े चल रहे थे, वो अकेला कहीं मरा होगा, तो घर में इतला देने वाला तो कोई था नहीं। तो उसकी लाश घर में पड़ी रही, वो गल गई, उसमें कीड़े पड़ गए और फिर वो कीड़े पूरे घर के अंदर फैल गए। तो एक ये लोग हैं काफिर कि जिनकी लाशों में कीड़े दुनिया में ही पड़ जाते हैं और कब्र में तो पड़ते ही पड़ते हैं। और इसकी दलील ये कि हम एक मरतबा कोहतूर के सफर पर गए, कोहतूर के करीब एक गिरजा घर बना हुआ है जहां उनके बड़े बड़े पादरी रहते हैं, नुमाया नुमाया पादरी वहां रहते हैं, पूरी दुनिया से जाते हैं और वहां जाके अपना वक्त गुजारते हैं। जो उस गिरजे का बड़ा पादरी होता है ना, बड़ा मुफ्ती जिसको हम समझ लें कहते हैं अपने जहन में, तो वो बड़ा नुमाया मकाम रखने वाला बंदा होता है। जब से वो गिरजा घर बना उस वक्त से लेके आज तक उन्होंने उसका रिकॉर्ड रखा हुआ है, किस तरह नाम भी लिखे हुए हैं और नाम लिखने के साथ एक और हरकत भी की हुई है कि जब वो बड़ा पादरी मरता है उसको वो दफन करते हैं कब्र में और कुछ दिनों के बाद उसको कब्र को खोलते हैं तो अंदर उसकी हड्डियों का ढांचा होता है, तो वो उसकी खोपड़ी को निकाल लेते थे उस पादरी की, और उन्होंने खोपड़ियों को एक जगह इकट्ठा किया हुआ था। तो जैसे तरबूज का ढेर लगा होता है ना, एक कमरे में उन्होंने खोपड़ियों का ढेर लगाया हुआ था, खोपड़ियां ही खोपड़ियां, हजारों खोपड़ियां। तो जो वहां का दिखाने वाला था उसने कहा कि जी जब से ये गिरजाघर बना है इसमें जितने पादरी आए हैं उन सब की खोपड़ियों का बाकायदा मरफत रिकॉर्ड है। अब इसको वो बड़ी बात समझ रहा था कि हमने सबको महफूज रखा हुआ है। तो मेरे साथ साथी थे, मैंने उन्हें कहा कि देखो आज इस्लाम की हकानियत हमारे ऊपर जाहिर हो गई। उसने कहा कैसे? मैंने कहा ये इनके नेक लोग हैं, बड़े पादरी हैं, और इनको भी कब्र में दफन किया गया और उनके जिस्म में कीड़े पड़े और उनकी खोपड़ियां देखो यहां पड़ी हुई हैं निशानी के तौर पे। और हमारे दीन इस्लाम में जो नेक लोग होते हैं उनको कब्रों में दफन किया जाता है तो कब्र उनके कफन को भी मैला नहीं करती। जमी मैली नहीं होती, जमन मैला नहीं होता, जमी मैली नहीं होती, जमन मैला नहीं होता, मोहम्मद के गुलामों का कफन मैला नहीं होता। तो कफन ही मैला नहीं होता, हक और बातिल का यहीं से पता चल जाता है। ये कौन लोग होते हैं जिनके जिस्म सलामत रहते हैं, जो गुनाहों से बचते हैं। उसकी वजह यह है कि जिस तरह गुड़ को रख दिया गया था और वो एक साल तक ठीक रहा, क्योंकि उसमें खराब करने वाला बैक्टीरिया ही नहीं था, इसी तरह इंसान के जिस्म में जिस्म को खराब करने वाला बैक्टीरिया गुनाह से पैदा होता है। आंख ने बदनिगाही की, आंख पॉल्यूटेड हो गई, मुंह से जबान बोला, जबान से झूठ बोला तो मुंह पॉल्यूटेड हो गया, कानों से म्यूजिक सुना तो कान पॉल्यूटेड हो गए। अब जो जो जगह नजासत वाली हो गई, जब कब्र में दफन करेंगे यहां से कीड़े बनने शुरू होंगे और बढ़ने शुरू हो जाएंगे और फिर पूरे जिस्म को खाएंगे। और जो शख्स अपने जिस्म को गुनाहों से बचाता है, उसके जिस्म में कोई बैक्टीरिया नहीं होता जो उसको खराब करे, लिहाजा अगर उनको 1000 साल भी कब्र में रखा जाए तो उनके जिस्म को कुछ नहीं होता, सलामत रहते हैं। और अंबियाए कराम तो मासूम होते हैं, उनके जिस्म को कैसे मिट्टी खा सकती है। कोई बंदा चाहे कि मेरा जिस्म पाक हो जाए, तो एक तो तरीका है ना कि पानी से गुसल कर ले, जिस्म पाक हो जाता है। कोई जुनबी शख्स हो और वो फर्ज गुसल कर ले तो पाक हो जाता है उसका जिस्म। लेकिन अगर वो ये चाहे कि नहीं, इसके अंदर जो वो जो नजासत के, गुनाह की नजासत के असरात थे वो भी खत्म हो जाएं, तो वो तौबा के गुसल से होते हैं। वो सच्ची तौबा कर ले, अत्ताइब मिन अज़्ज़म्ब कमल्ला ज़म्बला, गुनाहों से तौबा करने वाला ऐसे होता है जैसे उसने गुनाह किया ही नहीं है, जिस्म बिल्कुल पाक हो जाता है। वो जो आज़ा की नजासत सी सारी धुल जाती है। इसलिए हदीस पाक में आता है, जब कमदा वजू करता है तो उसने आंखों से जो गुनाह किए थे वो धुल जाते हैं, कुल्ली करता है तो मुंह से गुनाह किए थे धुल जाते हैं, हाथ पांव धोता है तो हाथ पांव के गुनाह धुल जाते हैं। तो नेकी करने से गुनाह धुल जाते हैं, तौबा करने से गुनाह धुल जाते हैं, और गुनाहों के करने से जिस्म के आज़ा नजस हो जाते हैं। अब हम अपने आप को पाक रखें या नापाक बनाएं, ये हमारे ऊपर मुनहसर है। अगर तकवा की जिंदगी गुजारेंगे तो हमारा जिस्म पाक रहेगा, नजासत हकीकी से भी पाक, नजासत हुक्मी से भी पाक। और अगर गुनाहों से परहेज नहीं करेंगे तो नजासत हकीकी से तो पाक होगा, नजासत हुक्मी से पाक नहीं होगा, गुनाह से आजाद नजस हो जाते हैं। और इसकी दलील यह है कि सैयदना उस्मान गनी अन्हु तशरीफ फरमा थे, एक शख्स उनके पास आए और उन्होंने कोई बात करनी थी, तो सैयदना उस्मान गनी अन्हु ने जब देखा तो उन्होंने फरमाया, मा बालकुम, लोगों को क्या हो गया, ये हमारी महफिलों में चले आते हैं और इनकी निगाहों से जिना टपकता है। उस बंदे ने फौरन हैरान होकर कहा, अमीरुल मोमिनीन, क्या वही का सिलसिला मुनकते नहीं हो गया? तो फरमाया कि हां, वही का सिलसिला तो मुनकते हो गया, ये फरासत मोमिनाना है कि अल्लाह ने मुझे तुम्हारी निगाह की नजासत दिखा दी। उसने कहा कि रास्ते में आ रहा था तो एक औरत पर नजर पड़ गई, जिसकी वजह से मेरी आंखों की नजासत आपको नजर आ गई। अब चूंकि गुनाहों में नजासत होती है, इसलिए जो बंदा गुनाहों का इर्तिकाब करता है उसके जिस्म पे भी उसका असर होता है। ये तो अल्लाह का फजल है ना कि अल्लाह ने पर्दे डाले हुए हैं, वरना गुनाहों की निजासत अगर सबको महसूस होती तो पता नहीं कोई किसी के पास बैठना भी पसंद करता कि ना करता, जिसम से कितनी बू आ रही होती। बाद लोगों को हमने देखा है कि पसीने में बदबू होती है, कपड़ों से भी बदबू आती है। अक्सर व बेशतर ये गफलत में जिंदगी गुजारने वाले लोग होते हैं, और औलिया अल्लाह उनके जिस्म से बू नहीं आती, उनके जिस्म से खुशबू आती है उल्टा। और इसकी दलील ये है कि अंबिया के सरदार हजरत मोहम्मद मुस्तफा अहमद मुजतबा सल्लल्लाहु अलैहि वसल्लम के जिस्म में अथर से खुशबू आती थी। साहबे कराम कहते हैं कि हम नबी अलैहिस्सलाम को ढूंढना होता तो खुशबू को सूंघते सूंघते पीछे जाके नबी अलैहिस्सलाम को मिल जाया करते थे। जिस रास्ते से गुजर जाते थे अल्लाह के कर रहे, उस रास्ते में भी खुशबू होती थी। और सैयदना सिद्दीक अकबर के बारे में हजरत उमर लानो की रवायत है, कान रीह अबी बकर अतियब में रीहल मिस्क, कि अबू बकर के जो जिस्म से खुशबू आती थी वो मुश्क की खुशबू से भी ज्यादा अच्छी होती थी। तो जिस्म से खुशबू आती थी, तो जो लोग नेकी करते हैं उनके जिस्म पे चुके गुनाहों की नजासत नहीं होती, उनके जिस्मों से खुशबू आती है। या आम बंदे को खुशबू महसूस न भी हो तो कम से कम बदबू नहीं होती। इसलिए बाद बुजुर्ग वुजू करके निकलते थे घर से और मस्जिद पहुंचने तक आंख का बड़ा परहेज करते थे, और अगर आंख खता कर जाती तो दोबारा फिर वुजू करते थे। वो कहते थे कि वुजू तो है अगरचे, लेकिन वो गुनाह की वजह से आंख नजस हो गई तो मैं अब मुसल्ले पे खड़े होने के काबिल नहीं हूं, तो दोबारा फिर वुजू करते थे। हम लोग वुजू करते हुए सिर्फ आजा के वुजू की नियत करते हैं, और अल्लाह वाले वुजू करते हुए जिस्म के वुजू की भी नियत करते हैं और साथ गुनाहों से तौबा करके बातिन के वुजू की भी नियत करते हैं। वो दोनों तरह से धुल जाते हैं नमाज के लिए। हम अपने बारे में आसानी से बैठ के अंदाजा लगा सकते हैं कि मरने के बाद हमें कीड़े खाएंगे या नहीं खाएंगे। हदीस पाक में आता है, जो बंदा झूठ बोलता है उसके मुंह से बदबू निकलती है और उस बदबू को लोग नहीं महसूस करते, लेकिन फरिश्ते उससे दूर चले जाते हैं। हदीस पाक से साबित है। अब इतनी तो बदबू निकली ना मुंह से कि फरिश्ते दूर चले गए, इसकी क्या वजह है? नजासत थी ना। इर्तकाब हुआ गुनाह का तो नजासत की बू आई। अल्लाह ताला चाहते हैं कि मेरे बंदे पाक होके जिंदगी गुजारें, इसलिए उन्होंने हमें पाबंदियां लगाई हैं। निगाहों की हिफाजत करो, झूठ ना बोलो, गीबत ना करो, हाथ पांव से गुनाह ना करो। मा युरीदुल्लाहु लियजअल अलैकुम मिन हरजिन, अल्लाह ताला इरादा नहीं करता कि तुम्हें तकलीफ में डाले, वलाकिन युरीदु लियुतहिरकुम, अल्लाह इरादा करता है कि तुम्हें पाक करे, वलियुतिम्मा नेमतहू अलैकुम, और अपनी नेमत को तुम्हारे ऊपर मुकम्मल कर दे। अल्लाह तो तुम्हें इनाम देना चाहता है, इसलिए तुम पर पाबंदियां लगाई हैं। तो नमाज पढ़ना, रोजा रखना, नेकी करना, ये पाबंदियां हमारे लिए हैं कि हम पाक हो जाएं और हमारे ऊपर अल्लाह की नेमत कामिल हो जाए। अजीज तलबा, आप मदरसे के माहौल में हैं, आप अगर चाहें तो यहां रहते हुए तकवा की जिंदगी आसानी से गुजार सकते हैं। बस हर वक्त बावजूद रहने की कोशिश करें, نگاہوں کا پرہیز رکھیں، کوئی گناہ نہ کریں، نفسانی شیطانی خیالات آئیں بھی تو استغفار کریں، اللہ کی طرف متوجہ ہوں اور گناہ کرنے سے پرہیز کریں، آپ کی زندگی پاکیزہ ہو جائے گی تو پھر آپ خود دیکھیے گا اس کی برکتیں کتنی ہوتی ہیں۔ حدیث پاک میں آتا ہے کہ جنگ احد میں کچھ حضرات شہید ہو گئے تھے تو ان کو ایک جگہ دفن کیا گیا تھا، پھر وقت کے ساتھ ساتھ بارش کا پانی بہتا تھا تو چند حضرات ایسے تھے کہ جن کی قبر کے قریب سے پانی بہ رہا تھا تو ان کے پاؤں بھی ننگے ہو گئے تھے، اتنا یعنی قبر کے قریب سے بہ رہا تھا، تو خواب میں نظر آئے تو وقت کے بادشاہ نے پھر ان کو قبر سے نکالنے کی انتظام کیا، تو جب ان کو قبر سے نکالا گیا تو ان کے بھی جسم بالکل نرم تھے اور ایسے لگتا تھا جیسے ابھی ان کو دفن کیا گیا، اور ان کو اٹھا کے وہاں سے جہاں اب سید الشہداء امیر حمزہ لانو کی جگہ ہے قبر، وہاں پر اکٹھا دفن کر دیا گیا۔ تو سعودی عرب میں بھی یہ واقعہ پیش آیا۔ جو اللہ کی فرما برداری کرتے ہیں اللہ ان کے جسم بھی سلامت رکھتے ہیں، اور جو اللہ کی نافرمانی کرتے ہیں وہ خود اپنے جسم کو کیڑوں کے لیے تیار کر رہے ہیں، کیڑوں کی غذا بنتے ہیں۔ تھوڑی دیر کے لیے مراقبہ کر لیں۔
لا إله إلا الله سبحان ربي الأنوار اللهم صل على سيدنا وعلى آل سيدنا محمد وبارك. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. رب کریم ہم آپ کے آگے مسکین بنتے ہیں, گناہوں کو معاف فرما, خطاؤں سے درگزر فرما, عیبوں کی پردہ پوشی فرما, اللہ ہماری توبہ کو قبول فرما, آئندہ نیکی تقوی کی زندگی نصیب فرما, اللہ اپنے مقبول بندوں میں شامل فرما. صلی اللہ تعالی علی حبیبہ سیدنا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین.